नमस्कार, दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबारमा यहाँलाई हार्दिक स्वागत गर्दछौ। प्राविधिक साथी राजु थापा र म श्रीया नेपाल। आज मिति 2081 साल जेठ 20 गते आइतबार ज्येष्ठ कृष्ण पक्ष एकादशी तिथि, तदनुसार जून महिनाको 2 तारीक सन् 2024 नेपाल सम्बत 1144। आज राजधानीबाट प्रकाशित विभिन्न दैनिक पत्र पत्रिकामा फरक फरक शीर्षकमा खबरहरू छापिएका छन्। गोर्खापत्र दैनिकको अग्रपृष्ठको मुख्य खबरबाट कार्यक्रमको शुरूआत गर्दैछौ। पति पत्नी नै मिलीजुली, सहकारीका अध्यक्ष 7.99 अर्ब हिना मिना शीर्षकमा छापिएको खबर हो यो। विद्यार्थी राजनीतिमा असफल भएपछि काभ्रेका चन्द्रबहादुर लामा, सीबी तामाङ लामा 2055 सहकारी क्षेत्रतर्फ लोभिनुभयो। सहकारी खुल्ने र जनताबाट राम्रै बचत संकलन हुने देखेपछि 15 वर्ष अघि पशुपति सेभिङ एण्ड क्रेडिट को अपरेटिभ लिमिटेड स्थापना गर्नुभयो। शुरूआती दिनमा सीबीले खोलेको सहकारीको नेतृत्व पत्नी सन्ति लामाले गर्नुभयो। चन्द्रबहादुर लामाले कान्तिपुर सेभिङ एण्ड क्रेडिट सहकारी संस्था लिमिटेड स्थापना गरेर आफू अध्यक्ष बन्नुभयो। दुवै सहकारी संस्था बचत तथा ऋण सम्बन्धी काम गर्ने भएकाले आर्थिक समस्या हल हुँदै गयो। काभ्रेबाट काठमाण्डु आएका लामा 12 वर्षसम्म सहकारीको बचत रकमले घर जग्गा प्लटिङ कारोबारी हुनुभयो। उहाँले अस्पताल, रेस्टुरेन्ट, रिसोर्ट र निजी क्याम्पसमा लगानी गर्नुभयो। सहकारीमा आलोपालो पति पत्नी अध्यक्ष भएर काठमाण्डु, ललितपुर सहित विभिन्न जिल्लाका 7,207 सर्वसाधारणको 7.99 अर्ब 99,09,972 रूपियाँ अपचलन र हिनामिना गरेपछि लामालाई प्रहरीले पक्राउ गरेको छ। भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालय अन्तर्गत समस्याग्रस्त सहकारी व्यवस्थापन समिति को कार्यालयका सदस्य सचिव केशव प्रसाद पौडेलका अनुसार पशुपति सहकारीबाट 1042 जनाको 1.11 करोड़ 48,03,618 रूपियाँ अपचलन भएको छ। त्यसै गरी कान्तिपुर सहकारीबाट 6,165 जनाको 6.78 करोड़ 51,05,454 रूपियाँ अपचलन लामासहित संचालकबाट भएको छ। सरकारले पशुपति सेभिङ एण्ड क्रेडिट को अपरेटिभलाई 2080 साउन 1 गते र कान्तिपुर सेभिङ एण्ड क्रेडिट को अपरेटिभलाई 2080 फागुन 3 गते समस्याग्रस्त सहकारी घोषणा गरी सबै संचालकको सम्पत्ति रोक्का गरी कार्यवाही प्रक्रिया अगाडि बढ़ाएको छ। गोर्खापत्र दैनिकले अग्रपृष्ठमा यो खबर छापेको छ। वाइड बडी घोटाला प्रकरण कसरी उम्किए युवराज अधिकारी शीर्षकमा नागरिक दैनिकले खबर बनाएको छ। अग्रपृष्ठमा नेपाल एयरलाइन्स कोअपरेशन एनएससी को वाइड बडी विमान खरीद प्रकरणमा ठूलै घोटाला देखिएपछि अख्तियार दुरूपयोग अनुसन्धान आयोगले दायर गरेको भ्रष्टाचार मुद्दामा पूर्व मन्त्री, सचिव सहित 32 जनालाई प्रतिवादी बनाइए पनि त्यो खरीद प्रक्रिया सम्झौता चरणका झण्डै दर्जन बैठकमा सहभागी अर्थ विभागका तत्कालीन निमित्त निर्देशक युवराज अधिकारी भने यसबाट उम्किन सफल भएको कागजात फेला परेको छ। हाल एनएससी का कार्यकारी अध्यक्ष रहेका अधिकारीलाई उनैले संस्थामा नियुक्त गरेका कानूनी सल्लाहकार र अख्तियार दुरूपयोग अनुसन्धान आयोगकै सदस्यतामा प्रतिवादी नबनाइएको पाइएको हो। दुईवटा वाइड बडी विमान खरिदको निर्णय 2073 वैशाख 2 एनएससी संचालक समितिको बैठकले गरेको थियो। उक्त बैठकको अध्यक्षता तत्कालीन पर्यटन सचिव प्रेम कुमार राई, हाल अख्तियार प्रमुखले गर्नुभएको थियो। अध्यक्षलाई पनि भ्रष्टाचार जन्य कसुरमा प्रतिवादी उल्लेख गर्दा असहज हुने महसुस गरिएको हो। त्यसै कारण हालका अध्यक्ष अधिकारी पनि यसमा नपरेको अनुमान भइरहेको छ। वाइड बडी घोटाला प्रकरण कसरी उम्किए युवराज अधिकारी शीर्षकमा नागरिक दैनिकले अग्रपृष्ठमा यो खबर छापेको छ। 2072 को विनाशकारी भूकम्पबाट प्रभावित विद्यालयमा सोलर प्यानल जडान गर्न भएको 55.5 करोड़ रूपियाँको ठेक्कामा अनियमितता भएको भेटिएको छ। भूकम्पपछि पुनर्निर्माण भएको 130 विद्यालयका लागि भएको ठेक्कामा सम्झौतापछि नक्कली कम्पनी खड़ा गरेर करिब 9 करोड़ पेस्की भुक्तानी भएको हो। भूकम्प प्रभावित काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, ओखलढुङ्गा, सिन्धुली लगायत जिल्लामा विद्युतको पहुँच नपुगेका तथा आपूर्ति नियमित नभएका क्षेत्रका विद्यालयमा पीभी सोलर प्रणाली जडान गर्न ठेक्का लगाइएको थियो। शिक्षा मन्त्रालय अन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन एकाईले आयोजनाको ठेक्का लगाएर प्रतिस्पर्धामा छनौट भएको चिनिया कम्पनी एसिया प्यासिफिक पावर टेक कम्पनी लिमिटेडसँग 29 चैत 2079 सम्झौता गरेको थियो, तर चिनिया कम्पनीसँग मिल्दोजुल्दो नाम भएको कम्पनी नेपालमै खड़ा गरियो र उसैलाई भुक्तानी दियो। ठेक्काको 1 वर्षीय म्याद सकिदासम्म पनि काम अघि बढ़ेको छैन भने पेस्की बापत भुक्तानी भएको रकम जोखिममा परेको छ। भूकम्प प्रभावित विद्यालयमा सोलर प्यानल जडान, 55.5 करोड़को ठेक्कामा अनियमितता, पेस्कीको 9 करोड़ जोखिममा नयाँ पत्रिका दैनिकले अग्रपृष्ठमा यो खबर बनाएको हो। सरकारी खर्चमा बेथिति अनियन्त्रित रकमान्तर शीर्षकमा नागरिक दैनिकले अग्रपृष्ठमा खबर प्रकाशित गरेको छ। सरकारी निकायले आर्थिक वर्षको अन्त्यतिर नियम विपरीत ठूलो रकम रकमान्तर गर्ने देखिएको छ। कानून विपरीत मनपरी खर्च गर्ने प्रवृत्तिमा सुधार हुन नसक्दा वर्षेनी अनियमित तरिकाले रकमान्तर हुने गरेको महालेखा परीक्षक कार्यालयको पछिल्लो प्रतिवेदनले औल्याएको छ। मन्त्रालयहरूले कानून बमोजिम पुर्याउनु पर्ने रित नपुर्याई कारोबार गर्ने, लेख्नु पर्ने लेखा नराख्ने, अनियमित वा बेमुनासिब तरिकाले खर्च गर्ने प्रवृत्तिमा सुधार नभएको र बेरुजु रकम बढ़दै गएको समेत प्रतिवेदनमा उल्लेख गरिएको छ। प्रतिवेदनका अनुसार आर्थिक वर्ष 2079-80 मात्र 95.29 करोड़ 74 लाख रकमान्तर भएको छ। यो त्यस वर्ष विनियोजन भएको कुल बजेट 17,93,83,73,00,00 को 5.31% हो। सो मध्ये 2080-81 मात्र 23,10,65,00,00,00 र त्यस मध्ये असार अन्तिम सातामा मात्र 13,81,79,00,00,00 रूपियाँ रकमान्तर गरी विभिन्न शीर्षक उपशीर्षकमा थपघट भएको छ प्रतिवेदनमा उल्लेख गरिएको छ। कान्तिपुर दैनिकले अग्रपृष्ठमा यो खबर छापेको हो। सरकारले संघीय संसदको दुवै सभामा प्रस्तुत गरेको आगामी आर्थिक वर्ष 2081-82 को राजस्व र व्ययको वार्षिक अनुमान बजेटमा आजदेखि छलफल हुँदैछ। छलफलका लागि प्रतिनिधि सभाको बैठक बिहान 11 बजे बोलाइएको छ भने राष्ट्रिय सभाको बैठक सभा 1 बजे बोलाइएको छ। 15 जेठमा अर्थमन्त्री वर्षमान पुनले दुवै सभामा बजेट पेश गर्नुभएको थियो। आइतबार बस्ने दुवै सभाको सम्भावित कार्यसूचीमा राजस्व र व्ययको वार्षिक अनुमानमाथि छलफल प्रारम्भ हुने उल्लेख छ। कार्यसूची अनुसार अर्थमन्त्री पुनले वक्तव्यसहित आर्थिक वर्ष 2081-82 को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ। त्यसपछि सामान्य छलफल प्रारम्भ हुनेछ। बजेट पेश भएको 4 दिनपछि सत्ता गठबन्धनको सबैभन्दा ठूलो दल एमाले आगामी आर्थिक वर्षको बजेटमा असन्तुष्टि जनाएको छ। शनिबार संसदीय दलको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले सत्तारूढ़ दलहरूसँग परामर्श नगरी आएको बजेट अर्थमन्त्री र माओवादीतिर ढल्किए जस्तो देखिएको आरोप लगाउनुभयो। यो बजेट सरकारमा सहभागी दलहरूसँग परामर्श गरेर छलफल गरेर आएको भए धेरै राम्रो हुन सक्थ्यो। छलफल नहुँदा यो अर्थमन्त्रीको बजेट हो कि अर्थमन्त्री पार्टीको हो कि जस्तो अलि बढ़ता देखिन गएको छ। रकमको बाँडफाँड पनि त्यसै गरेर अलि बढ़ी एकातिर ढल्किएको खालको जस्तो देखिन्छ। ओलीले भन्नुभयो बजेटका सकारात्मक र नकारात्मक दुवै पक्ष हेरेर अघि बढ़ने ओलीले बताउनुभयो। यद्यपि उहाँले बजेटलाई समर्थन गर्ने र पारित गर्ने स्पष्ट गर्नुभयो। बजेटलाई समर्थन गर्छौं र पारित गर्छौं यसको अर्थ बजेटमा रहेको कुनै कमी पनि औल्याउनै हुँदैन भन्ने होइन। बजेटमा रहेको कमी माननीय ज्यूहरूले आफ्नो क्षेत्र, जिल्ला र प्रदेशमा हिजोको अवस्था र आजकोमा के कमी कमजोरी छ, के समावेश गर्नु पर्थ्यो भएन वा के घट्यो, यस्ता कुराहरूमा स्वाभाविक रूपमा छलफलमा प्रश्न उठाउन सक्नुहुन्छ। ओलीको भनाई उद्धृत गर्दै नयाँ पत्रिका दैनिकले यो खबर पनि अग्रपृष्ठमा छापेको छ। सरकारले संघीय व्यवस्था प्रभावकारी रूपमा कार्यान्वयन गर्न अन्तरतह समन्वय र सहजीकरणलाई तीव्र पारेको छ। संघीय मामला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार तीन तहबीचको समन्वयका लागि विषयगत समिति गठन गरिएको छ। मन्त्रालयका सहसचिव एवं संघीय मामिला महाशाखा प्रमुख सुमन दाहालका अनुसार सातवटै प्रदेशका मुख्यमन्त्री कार्यालयका कर्मचारीलाई प्रादेशिक वित्तीय जोखिम मूल्यांकन कार्यविधि र प्रणाली सम्बन्धी कार्यशाला सम्पन्न गरिएको छ। त्यस्तै स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत खटाउने सम्बन्धी मापदण्डलाई पनि अन्तिम चरणमा पुर्याइएको छ। सहसचिव दाहालले भन्नुभयो, सरकारसँग उपलब्ध भएको स्रोत साधन र जनशक्तिको सदुपयोग गरी संघ प्रदेश र स्थानीय तहसँग समन्वय र सहकार्य गर्दै संघीय व्यवस्थालाई प्रभावकारी बनाउने कार्यलाई सरकारले प्राथमिकताका साथ अघि बढ़ाएको छ। अन्तरतह समन्वय र सहजीकरण तीव्र, गोर्खापत्र दैनिकले अग्रपृष्ठमा छापेको खबरको शीर्षक हो। बंगलादेशका सांसद अनवरुल अजिम अनारको हत्या आरोपित एक बंगलादेशी नेपालमा पक्राउ परेका छन्। नेपाल प्रहरीले बिहिबार मोहम्मद सियाम हुसेन नाम गरेका बंगलादेशीलाई पक्राउ गरेको हो। उनलाई नेपाल प्रहरीले विमानस्थलबाट पक्राउ गरेको भनिए पनि स्थानबारे अझै केही खुलेको छैन। यो विषयमा प्रहरीले आधिकारिक रूपमा केही नबोले पनि स्रोतले भने बंगलादेशका सांसदको हत्या आरोपित बंगलादेशी नागरिक नेपालको सीमा क्षेत्रबाट पक्राउ गरेको दावी गरेको छ। बंगलादेशी सांसदको हत्या आरोपित हुसेन नेपालमा पक्राउ, नागरिक दैनिकले अग्रपृष्ठमा खबर बनाएको हो। तराईको उखरमाउलो गर्मीमा झ्याप झ्याप गइरहेछ बिजुली, नयाँ पत्रिका दैनिकले अग्रपृष्ठमा छापेको छ। तापक्रम बढ़ेसँगै तराईमा उखरमाउलो गर्मी खपि नसक्नु छ। यति नै बेला विद्युत लो भोल्टेज र अनियमित हुँदा सर्वसाधारणलाई चर्को गर्मीमा आगोमा घिउ थपे जस्तै भएको छ। दिउँसोका काम प्रभावित हुने मात्र होइन, राति निदाउन समेत सकस भइरहेको छ। बत्ती गएका बेला राति पनि सुत्न नसक्ने अवस्था रहेको नेपालगंज उपमहानगरपालिका 12 कोरियनपुरका वासुदेव शर्माले बताउनुभयो। नेपाल विद्युत प्राधिकरणले सिजनमा धमाधम भारतमा विद्युत निर्यात गरिरहेको छ, तर देशभित्रै खास गरी तराई क्षेत्रमा उखरमाउलो गर्मीमा झ्यापझ्याप विद्युत गएर हैरान भएका छन्। प्राधिकरणले भने तराई क्षेत्रमा विद्युत आपूर्ति अस्थिर हुनुमा विद्युत कम भएर नभई हावाहुरीका कारण बिजुलीका पोल ढलेर भएको दावी गरेको छ। प्राधिकरणका कार्यकारी निर्देशक सीईओ कुलमान घिसिङले हावाहुरीका कारण तराई क्षेत्रमा बिजुलीका पोल ढल्ने र मर्मत गर्ने क्रम चलिरहेकाले विद्युत आपूर्ति अस्थिर भएको बताउनुभयो। हावाहुरीले गर्दा पोलहरू ठाउँ ठाउँमा ढलेका छन्। यसलाई बनाउन समय लाग्छ। ढलेका पोल बनाउनका लागि बिजुली काट्ने र मर्मतपछि पुनः बिजुली जोड्ने कार्य हुँदा तराईमा विद्युत आपूर्ति अस्थिर देखिएको हो, उहाँले भन्नुभयो। नयाँ पत्रिका दैनिकले यो खबर छापेको छ। यार्सा गुम्बा टिप्न गएका तीनजनाको मृत्यु भएको छ। मुगुम कार्मारोङ गाउँपालिकामा पर्ने ठूलो कोइकीमा लेक लागेर बिरामी परेपछि उपचारका लागि मोगु गाउँस्थित अस्पताल ल्याइएका छायानाथ रारा नगरपालिका 12 शोभा गाउँका 29 वर्षीय मनबहादुर बुढा, कम्फा गाउँका शोभान बुढा र राजबहादुर साउदको मृत्यु भएको छ। नयाँ पत्रिका दैनिकले अग्रपृष्ठमा छापेको हो। एसिड पीड़ित सांसदले समेत पाइनन् क्षतिपूर्ति, उपचार खर्चले घर लिलामी शीर्षकमा कान्तिपुर दैनिकले खबर बनाएको छ। प्रतिनिधि सभाको महिला तथा सामाजिक मामिला समिति बैठकमा सांसद बिन्दावासिनी कंसाकारले जीवनको पछिल्लो 11 वर्षमा भोग्नु परेका पीड़ा र अन्याय अथाह छ। समितिको बिहिबारको बैठकमा कानून मन्त्री पदम गिरी, मन्त्रालयका अधिकारी र सांसदले उनका कुरा मौन ढंगले सुनिरहे सामसुदको बोलीलाई पुष्टि गर्ने फरक फरक समयका तस्वीर प्रोजेक्टर मार्फत बैठक कक्षमा देखाइरहेका थिए। म कसरी बाँचेको छु मलाई र मेरो परिवारलाई मात्रै थाहा छ। सांसद कंसाकारले अदालतबाट एसिड पीड़ितका पक्षमा भएको फैसला कार्यान्वयनको माग गर्दै गहभरि आँसु पार्दै आफ्ना कुरा राख्नु भएको हो। समिति सदस्य समेत रहनुभएका सांसद कंसाकारले निवेदन नै दर्ता गराएर आफूमाथि भएको घटनाबारे अदालती फैसलाको कार्यान्वयन माग गर्दै आएको बताउनुभयो। एसिड पीड़ित सांसदले समेत पाइनन् क्षतिपूर्ति, उपचार खर्चले घर लिलामी कान्तिपुर दैनिकले अग्रपृष्ठमा छापेको छ। तपाईँ यति बेला दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबार सुन्दै हुनुहुन्छ। अब एकैछिन विज्ञापन र सन्देश।
सुन त, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन, अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ। तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउन।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np मा हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
कार्यक्रममा पुनः स्वागत छ। अब विभिन्न दैनिक पत्र पत्रिकामा छापिएका बाँकी खबरहरू। न्यूरोड सड़क लफड़ा, क्षतिपूर्ति तिराउने तयारीमा सड़क डिभिजन शीर्षकमा नेपाल समाचार पत्रले खबर बनाएको छ। अग्रपृष्ठमा काठमाण्डु महानगरपालिकाका मेयर बालेन्द्र शाहले सड़क डिभिजन कार्यालयको सहमति बेगर न्यूरोड सड़कको सिमाना घटाएर फुटपाथ विस्तार गर्न लागेपछि सड़क विभागले आजबाट थप एक्सन लिने भएको छ। क्षेत्राधिकार बाहिर गएर सड़क खन्न थालेपछि आक्रोशित डिभिजन सड़क कार्यालय काठमाण्डुले तीन दिन अघि 16 गते जवाफ दिन पत्राचार गरेको थियो। आज चार दिन पुगेको छ। काठमाण्डु महानगरपालिकाले आज आइतबार सड़क भत्काएको विषयमा जवाफ दिनुपर्नेछ। जवाफ नदिएमा डिभिजन सड़क कार्यालयले थप कार्यवाही गर्ने प्रक्रिया अघि बढ़ाउनेछ। डिभिजन कार्यालय प्रमुख नारायण दत्त भण्डारीले कार्यालयले काटेको पत्रको आज जवाफ आउनुपर्ने बताउनुभयो। उहाँले भन्नुभयो, हामीले 16 गते पत्र काटेका थियौं, हिजो तीन दिन पुगेको छ। हिजो शनिबार परेकाले आज आइतबारभित्र डिभिजन कार्यालयको पत्रको जवाफ दिनुपर्नेछ। काठमाण्डु महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले भन्नुभयो, पत्रको जवाफ पठाउने कि नपठाउने भन्ने विषयमा भोलि नै जानकारी हुनेछ। आज विदाको दिन हो, यसबारे मलाई कुनै जानकारी हुँदैन। के भयो भोलि जानकारी दिउँला। न्यूरोड सड़क लफड़ा, क्षतिपूर्ति तिराउने तयारीमा सड़क डिभिजन, नयाँ नेपाल समाचार पत्रले अग्रपृष्ठमा यो खबर छापेको हो। नेपाली नर्सको नयाँ गन्तव्य खाड़ी, गोर्खापत्र दैनिकले अग्रपृष्ठमा प्रसंग बनाएको छ। नर्सिङ विषय अध्ययन गरेका जनशक्ति स्वदेशमै अवसर नपाएपछि विदेशतिर पलायन हुने गरेका छन्। स्वदेशमा न्यून सुविधामा काम गर्नुपर्ने बाध्यता भएपछि उनीहरू विदेशतिर आकर्षित भएका हुन्। नेपालबाट नर्सिङ उत्तीर्ण भएपछि उनीहरूको पहिलो आकर्षण अमेरिका, क्यानाडा, अस्ट्रेलिया, बेलायत सहितका विकसित मुलुक हुने गरेको छ। तर पछिल्लो समय साउदी अरेबिया, दुबई, कतार, कुवेत लगायतका देशप्रति उनीहरू आकर्षण बढ़न थालेको छ। नेपाल नर्सिङ संघका कोषाध्यक्ष कल्पना श्रेष्ठले पछिल्लो समय करियर बनाउनकै लागि साउदी, दुबई, कतार, कुवेत, बहराइन सहितका देशलाई नेपाली नर्सले गन्तव्य बनाएको बताउनुभयो। उहाँले थोरै खर्चमा खाड़ी मुलुक गएर राम्रो आमदानी हुने भएकाले नर्सहरू खाड़ीका देशमा जाने गरेको बताउनुभयो। नर्सिङ क्षेत्रबाट जनशक्ति बाहिरिने क्रम नरोकिए नेपालमा नर्स खोज्नुपर्ने अवस्था आउन सक्ने बताउँदै उहाँले नेपालमा रोजगारी नपाए वा कम मूल्यमा श्रम गर्नुपर्ने भएकाले नर्स विदेशिने गरेको प्रश्न पार्नुभयो। नेपाली नर्सको नयाँ गन्तव्य खाड़ी गोर्खापत्र दैनिकले अग्रपृष्ठमा छापेको छ। अब विभिन्न दैनिक पत्र पत्रिकामा छापिएका सम्पादकीयहरू गोर्खापत्र दैनिकले सेतो सुनको व्यापार शीर्षकमा सम्पादकीय छापेको छ। हालको विद्युत जडित क्षमता करिब 3200 मेगावट पुगेको प्राधिकरणको आँकडाले देखाएको छ। आन्तरिक खपत भने बढ़ीमा 2200 मेगावटसम्म मात्र हुँदा बचत हुने विद्युत आपूर्ति बजार र द्विपक्षीय सम्झौता दुवै शर्तभित्र रहेर निर्यात गर्न प्राधिकरण लागि परेको छ। गोर्खापत्र दैनिकले सम्पादकीय बनाएको छ। कान्तिपुर दैनिकले अन्तर्राष्ट्रिय नहुने अन्तर्राष्ट्रिय विमानस्थल शीर्षकमा सम्पादकीय बनाएको छ भने यता कारोबार दैनिकले निजी क्षेत्र र कर परिवर्तन शीर्षकमा सम्पादकीय छापेको छ। नेपाल समाचार पत्रले ऋणको भार घटाउ शीर्षकमा सम्पादकीय छाप्दा नागरिक दैनिकले सगरमाथा प्राली शीर्षकमा सम्पादकीय बनाएको छ। हाम्रा सरकारहरूले सुसन्तुलित नीति अप्नाउनु परेको छ जहाँ सगरमाथा पनि बचोस्, आरोहणको आत्मसम्मान पनि स्थापित होस्, हिमाली जनताले त्यसको लाभ पनि पाइरहन् र गरीब देशको आमदानी पनि भइरहोस्, नागरिक दैनिकले सम्पादकीय बनाएको हो। र गत वैशाख 12 काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले चक्रपथ दोस्रो खण्ड विस्तारमा ढिलाइ गरेको भन्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठको आलोचना गर्नुभयो। छिटो निर्माणमा जानुपर्ने दवाब दिँदै उहाँले एक ट्रक धूलो फोहोर डिभिजन सड़क कार्यालय मेन भवन र सड़क विभाग कार्यालय बबरमहल अगाडि खन्याउन लगाउनुभयो। चक्रपथ विस्तारको काम अगाडि नबढ़ाएसम्म हरेक दिन भौतिक मन्त्री महासेठलाई एक ट्रक धूलो उपहारका रूपमा खसालिने भन्दै सामाजिक सञ्जाल फेसबुक र एक्समा धूलो खसालेको भिडियो राखेर रा पोस्ट गर्नुभयो। तर उहाँले डिभिजन सड़कमा धूलो लगेर फाले पनि विस्तारको काम उक्त कार्यालयभित्र पर्दैन, समग्रमा सड़क विभागले हेर्ने भए पनि यो सड़क विस्तार गर्न छुट्टै योजना कार्यालय छ। तर शाहले चक्रपथ विस्तारको काम कहिले शुरू हुन्छ भन्नेबारे उठाएको प्रश्न भने जायज हो। विस्तारको चर्चा चलेकै छ, वर्षभन्दा बढ़ी भए पनि हालसम्म कामले गति लिन सकेको छैन। चक्रपथ दोस्रो खण्ड विस्तार कहिले? कान्तिपुर दैनिकले भित्री पृष्ठमा यो खबर छापेको छ। यिनै विभिन्न दैनिक पत्र पत्रिकामा छापिएका विविध प्रसंगसँगै हामी कार्यक्रमको अन्त्यमा आइपुगेका छौं। प्रविधिमा सहयोग गर्नुहुने राजु थापालाई धेरै धन्यवाद दिँदै म श्रीया नेपाल पनि बिदा हुन्छु। यसपछि कार्यक्रम मन्त्री सम्वाद सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।